नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै आएका छौं। गएको साता हामीले शान्ताको चौथो श्रृंखला सुन्यौं। चौथो श्रृंखलामा मेदान्त अस्पतालमा उनीहरू आफ्ना परीक्षणहरू गरिरहेका छन्, शान्ता र डाक्टर प्रसाद। अब के हुन्छ सुनौ शान्ताको पाँचौं श्रृंखला पृष्ठ 73 बाट। डाक्टर प्रसाद र डाक्टर माल्टा पनि आइपुग्छन्। डाक्टर प्रसादको त दिनहुँ धेरै प्रकारको रक्त परीक्षण गर्नुपर्नेछ। शान्ताको रगत नै झिक्न नसकेको थाहा पाएपछि उनी पनि दिक्क जस्तो भए। शान्ता, उत्तमदा र डाक्टर माल्टा प्रतीक्षा कुर्सीमा बसे। डाक्टर प्रसाद शुल्क बुझाएर स्याम्पल कलेक्सनमा दिनभित्र पसे। उनी अभ्यस्त छन्। भित्र जस्तो पीडा भए पनि प्रकट रूपमा उनले भने, भान्जी केही छैन, मेरो चिन्ता गर्नु पर्दैन, ठिक समयमा उपचार भए ठिकै हुन्छ। नभए पनि भान्जीको स्वास्थ्य परीक्षण सबै कोणबाट हुन्छ। तिम्रो परीक्षण भएर देश फर्कन पाए मलाई त खुसी नै हुनेछ। प्रत्यक्षमा डाक्टर प्रसादले जे भने पनि उनको बोलीमा पीडा स्पष्ट झल्कन्थ्यो। डाक्टर प्रसादले सधैँ चाहिँ आज पनि ब्रेकफास्टका लागि अफर गरे। आज छवि कुमार र निशान्त आइसकेका थिएनन्। शान्ता, उत्तमदार र डाक्टर दम्पति क्यान्टिनमा पुगे। डाक्टर प्रसाद सकेसम्म आफूलाई बिरामी देखाउन चाहँदैनन्। उनी आफै बिल तिर्न लाइनमा बस्छन्। ब्रेकफास्ट र कफी आफै बोकेर सर्भ गर्छन्। कतिपटक उत्तमदार र निशान्तले सघाउन चाहे पनि उनी दिँदैनन्। आज पनि उनी लाइनमा बसे, बिल तिरे, ब्रेकफास्टका सामान र कफी बोकेर आए। कफीका लागि चिनी सानो कागजको सुइरो जस्तो बनाएर राखिएको छ। डाक्टर माल्टा धेरै भएको त्यस्तो चिनी र नेपकिन घरेलु उपयोगका लागि आफ्नो ब्यागमा जम्मा गर्ने गर्छिन्। माइजूको सिको शान्तामा पनि सर्दैछ। केक खाँदै आज डाक्टर प्रसादले भने, जय साहब, मलाई उपचारका लागि श्रम बढाउनेहरू, गरिब र न्यून वेतनका साथीहरूको सहयोग धेरै छ। त्यो श्रम गर्नेहरूकै पैसा हो। राज्य वा अरू सम्भ्रान्त कसैको सहयोग परेको छैन। तर राति त्यसरी पैसा रक्सीमा बहिरहन्छ। हिजो त म निकै रिकदार भएँ। डाक्टर माल्टा पनि रिसाइन्। क्यान्टिनमा खाना खाने भएपछि अरू धेरै मानिसको आवश्यकता पनि हुँदैन। अघिल्लो राति डाक्टर प्रसादले पिउन खोज्दा खोज्दै नपिएको रहस्य खोल्दै थिए। उनी मनभित्र गुम्फित गाँठो बिस्तारै फुकाउँदै थिए। उत्तमता पनि सहमत थियो त्यस कुरामा। तर अपरेसनका समय एकजना बलियो अभिभावक भएन भने परदेशमा कसरी कसले हेरविचार गर्न सक्छ? उत्तमता यसैमा चिन्तित थियो। उत्तमदाले भन्यो, छवि कुमार, तपाईँको यस मिसनका अभिभावक हुन्। डाक्टर माल्टा अथवा म त्यो अभिभावकत्व पुरा गर्न सक्दैनौँ। यदि शान्ताको जिम्मेदारी डाक्टर माल्टाले लिन सक्नुहुन्छ भने म बसिरहन नपर्ला। अनि शान्ताको भूमिका पनि छैन। र उसले थप्यो, खर्च कसरी र केमा गर्ने त्यसको नैतिक सीमा निर्धारण गर्नुपर्छ। उत्तमदाको घर फर्कने सोच सुनेपछि शान्ताको अनुहार अशान्त देखियो। उत्तमदा आफ्नी पत्नीलाई त्यस्तो कठिन क्षणमा छाडेर जसले जे भने पनि कतै हिँड्न सक्दैन। प्रत्येक रात उसले बहाएका आँसु र पत्नीको सेवामा निरन्तर उसले लगाएको समय नै यसको साक्षी थियो। तैपनि डाक्टर प्रसादको प्रस्तावको सम्मान मात्र गर्दै थियो। डाक्टर प्रसादले उत्तमदा फर्किने कुरामा पूरा असहमति जनाए। उनले भने, हजुर गएपछि त हामी यहाँ अन्धकारमा पर्छौँ। कति कामहरू बाँकी छन् जो हजुर बेगर सम्भव नै छैन। हजुर फर्कने कुरा त कल्पनै हुन सक्दैन। ब्रेकफास्टपछि गेस्ट हाउस पुग्यो टोली। शान्तालाई दिउँसो अस्पताल जानुपर्ने थियो। भेषजीले भने अनुरूप दिल्ली चाँदनी चौकमा पुगेर नारायणसँग 3 लाख लिनु पनि थियो। उत्तमदाले भन्यो, सानो बुबा र म दिल्ली जान्छौँ। नेपालगञ्जबाट पठाएको र नारायणजीले तयार पारेको पैसा लिएर आउँछौँ। निशान्तले दिउँसो अस्पताल लगेर दिदीको ब्लड स्याम्पल कलेक्सनमा दिनु। शान्ता आफ्नो कोठामा पुगिन्। हातमा खोपेको पीडाले उनलाई जति आहत गराउँदै थियो त्यति नै रगत नआएको पीडाले चिन्तित। उत्तमदाले भन्यो, जे हुन्छ आँट गरेपछि हार्नु हुँदैन। तिम्रो कठिन परीक्षा हुँदैछ र तिम्रो साहसले हार खानु हुँदैन। तर पत्नीका आँखाभरि देखेको व्यवस्थाको आँसुको सामना गर्ने आँट उससँग थिएन। उनको स्याम्पल कलेक्सनलाई आधार मान्दै उसले फलफुल, जुस, सुपको व्यवस्था गरेर छवि कुमारसँग दिल्ली सहरतिर लाग्यो। Sector 38 पर्छ गेस्ट हाउस। गेस्ट हाउसबाट मेट्रो ट्रेन स्टेसनसम्म पुग्न 3 पाङ्ग्रेले 50 रुपियाँ शुल्क, काठमाडौँको तुलनामा आधाभन्दा सस्तो हो। छवि कुमार र उत्तमदा हुड्डा स्टेसनका लागि 3 व्हिलर लिएर गफ गर्दै गए। छवि कुमारसँग डाक्टर प्रसादको अनुभूतिलाई कुनै न कुनै रूपमा बताउन आवश्यक थियो उत्तमदाका लागि। गैरातीको अप्रिय विवाद कोट्याउँदै उत्तमदाले घुमाउरो पारामा भर्यो, हामी बिरामी कुन नभएर पिकनिक आए जस्तो हुन लागेको छ। हुन त इन्जोय नगर्ने हो भने बिरामीहरूमा दिन प्रतिदिन विकास हुने त्रासले सताउन सक्छ। उनीहरूलाई बिमारी वा सम्भावित बिमारीको स्मृति कल्पना दुवै गर्न दिनु हुँदैन, यसमा सचेत हुनुपर्छ। छविकुमारमा पनि कता कता यस विषयले प्रभाव पारेको रहेछ। उनले भने, डाक्टर साहबलाई लागिरहेको होला मैले पिएको रक्सीको बिल उहाँको खातामा जोडिन्छ, यसै कारण उहाँमा केही तनाव देखिएको छ। तर म अभिव्यक्ति हुन सक्दिनँ, म आफै व्यक्तिगत खर्च गर्छु मेरो। उहाँका निम्ति अरू थप आवश्यक भए म सहयोग पनि गर्छु। अवस्थाको गम्भीरताबाट ध्यान गुमाउन मात्र म रक्सीलाई बहाना बनाउँदैछु, तर म आजदेखि पिउँदिन। ममा पनि सङ्कल्पको क्षमता छ। यसरी एकाएक उनले रक्सी नपिउने सङ्कल्प गरेकामा उत्तमता प्रसन्न भयो। न्यायाधीश भइसकेका र यत्रो कठिन क्षणमा विदेशमा रहेका समय उनी परिपक्व अभिभावक थिए, तर साँस पर्न साथ र उस्तै परि दिउँसै पनि तन्काउने उनको बानी कुनै हालतमा प्रिय थिएन। यस्तो अप्रिय बानीबाट निजात पाउनु सुखद विषय हो। छविकुमार र उत्तमता निर्धारित ठाउँमा पुगे। चाँदनी चोक पार नपाइसक्नुको पुरानो बजार रहेछ, त्यहाँ छिरेपछि मानिस रनबुल्लमा पर्छ। उत्तमताले फोन सम्पर्क गर्यो, नेपालगञ्ज सङ्घको कारोबारीसँग तुरन्त भेट भयो। उनीसँग 80,000 भारू लिनु थियो, नारायणजीसँग 3,00,000। नारायणजी नेपालको लमजुङबाट पुगेर त्यहाँ कारोबार गरिरहेका छन् र उनको व्यापार निकै उन्नत रहेछ। उनले भने, म अरू आवश्यकता परे खोजी पनि दिनेछु। सरिदै मित्रहरू यसरी आफ्नो उदारता देखाइरहेका छन्। यति ठूलो रकम कसरी लैजाने? विदेशीका साथमा रहेको पैसालाई लिएर सुरक्षाकर्मीले सोध्यो भने के जवाफ दिने? मेट्रो ट्रेन पुरै विशेष सुरक्षा निगरानीमा हुन्छ, त्योभन्दा पनि लुटेरा र पाकेटमारहरूसँग कसरी जोगिने? कथम कदाचित उनीहरूको ध्यान तानियो भने? 4,00,000 भारू बोकेर हिँड्नु जोखिमपूर्ण हुन्छ। तैपनि उत्तमदाले छविकुमारलाई भन्यो, यो पैसा सानो बुबाले सुरक्षित गर्न सक्नुहुन्छ होला, हजुरले राख्नुपर्ला। तर वृद्ध कानुनका झमेलामा परिने डरले हो कि पैसा चोरिन सक्ने भयले हो, थोरै रुपियाँ बोक्न सहमत भए। उत्तमदाले आफ्नो ब्यागको पुछारमा पैसाको बिटो चाङ पारेर राख्यो। केही पैसा छविकुमारलाई उनले भने जाइ नै दियो। यसरी पैसाको तत्कालको समस्या टर्ने विश्वासको ब्याग बोकेर बिहानदेखि नै केही नखाएको भोको पेट साँझतिर गेस्ट हाउस पुग्दा शान्ताको ब्लड स्याम्पल कलेक्सन भएको जानकारी पाएपछि उत्तमदामा केही सन्तोष अनुभव भयो। बिहान उठ्न साथ एउटै गन्तव्य थियो अस्पताल। काम उस्तै थियो परीक्षण। डाक्टर प्रसाद आफ्नो उपचारका लागि परीक्षण गर्थे भने शान्त जीवनदान दिन र आफू घाइते हुन योग्य छु वा छैन भनेर बिमारी पर्नका लागि परीक्षणमा बस्थिन्। डाक्टर प्रसादको सुगर, प्रेसर, किडनी, मुटु, कलेजो, फोक्सो, आँखा जेको परीक्षण गरिए पनि जीवन खोज्नका लागि हुँदै थियो भने शान्ताका सबै परीक्षणहरू जीवनदानका लागि गरिँदै थिए। यी दुईजना बिरामीहरूका बीचको अन्तर पनि यति नै थियो। परीक्षणका परिणामहरू जति सकारात्मक हुँदै आए त्यति नै डाक्टर माल्टा शान्तालाई भान्जी र उत्तमदालाई ज्वाइँसा भनेर अत्यन्त प्रेमपूर्ण स्वरमा सम्बोधन गर्न थालेकी थिइन्। उनी दिउँसो फुर्सद हुनासाथ शान्तालाई लिएर बजार जान्थिन्। काठमाडौँमा रहेका छोराछोरीलाई ज्याकेट, जुत्ता, प्यान्ट, टी सर्ट उपहार भन्दै किनिदिन थालिन्। शान्ताका लागि कुर्ता सुरुवाल, धोती, जुत्ता, कस्मेटिक्स अलि बलिअलि बढ्न थाल्यो। दिदीका लागि निशान्त पनि केही किनिदिन्थ्यो र छविकुमारका तर्फबाट पनि उपहार झर्न थाल्यो। उत्तम त मनमा नै हाँस्दथ्यो यस्तो व्यवहारहरूमा। बलिदिनु पूर्व पूजा गर्न लागेको बिचरा बाख्राको पाठो जस्तै शान्ताको पूजा हुँदै थियो। फोनमा कोही भन्थे 6-7 महिना घरमा लगेर सेवा गर्ने त कोही अरू कुनै विषय, तर सेवा गर्ने समयमा जीवन र मृत्युको त्यस दोसाँधमा रहेका डाक्टर प्रसाद र शान्ताको दुःखमा काँध थाप्न कोही पुगिरहेका थिएनन्। रोशन प्रसादका युवा छोराहरूको ब्लड ग्रुप डाक्टर प्रसादसँग मिल्दो रहेछ। उनीहरू घरमा बसेर प्रार्थना गर्दै थिए, भगवान् शान्ता दिदीको लिभर म्याच होस्, हामी त आफू मरे पनि दिन तयार छैनौँ, 70 वर्ष पुग्न लागेका काका बाँचेर के हुन्छ र? डाक्टर प्रसादका अनेक रगत जोडिएका नातेदारहरू यस्तै सोचमा छन्। ठिक यसका विपरीत आँट र भरोसा दिनेहरू पनि छन्। छविकुमार भन्ने गर्छन्, डाक्टर साहबलाई बचाउन मेरो सबै सम्पत्ति दिन पनि तयार छु। मेरो अञ्जुश्री, निशान्त, प्रणीता कसैको पनि ब्लड ग्रुप मिलेन, नत्र हामी कलेजो नै दिने थियौँ। उनी उत्तमदासँग भन्थे, जय साहब अब हजुरका सबै समस्याहरू हजुर एक्लैले हुन् भनेर नठान्नु होला, ती समस्याहरू जे जस्ता भए पनि हाम्रा समस्या हुन्। शान्ताको हेरचाह, रेखदेख, सुख दुःख जे भए पनि मेरो, डाक्टर साहबको, सञ्जीत कुमार र हाम्रा छोराछोरीको जिम्मामा छ, हजुरले कुनै चिन्ता लिइबक्सनु पर्दैन। डाक्टर प्रसादका नजिकका एकजना दाजु छन्, कानन प्रसाद। उनी नेपालबाट क्यानाडा गएको धेरै वर्ष भयो। क्यानाडा सरकारको माथिल्लो तहमा सेवारत छन् उनी। उनले डाक्टर प्रसादलाई फोन गर्दै भने, भाइ प्रसाद तिमी चिन्ता नगर, तिमी र बुहारी क्यानाडा आऊ, अमेरिका गएर सबैभन्दा राम्रो अस्पतालमा तिम्रो उपचार गरौँला, त्यसको सबै खर्च म तिर्नेछु, तिमीलाई एक पैसाको समेत भर पर्ने छैन। उनी भन्दै थिए, त्यति उपचार गर्छौ भने पनि म तत्काल 50,00,000 पठाइदिन सक्छु। डाक्टर प्रसादको एकजना साथीको छोरा अमेरिकामा बस्छन्। उनको फोन आयो, अङ्कल म कलेज दिन तयार छु, हजुरको ब्लड ग्रुपसँग मिल्छ, कलेजोसँग म हजुरको उपचारका लागि 50 लाख दिन तयार छु, हजुरले समय आएपछि भन्नुहोला। यस्ता अनेक फोनहरू आइरहन्थे। काठमाडौँबाट डाक्टर ध्रुवले उत्तम दाको मोबाइलमा फोन गरेर सोधे, डाक्टरको हालत के छ? त्यो मेरो भाइ जस्तै हो, त्यसले बाँच्नुपर्छ। शान्ता महान छिन्, उनले साहस गरिन्। उत्तम दा, तिमी धन्य छौ, तिमीहरूप्रति हामी गर्व गर्छौँ, के सहयोग गर्नुपर्छ फोन गर, डाक्टर ध्रुव यसो भन्दै रुँदै थिए। कता कताबाट आएका यस्ता धेरै फोनहरू उत्तम दाले रिसिभ गरिरह्यो, डाक्टर प्रसादसँग पनि आइरहे, तर आफ्ना कतिपय साक्यहरू फोन गर्दा पनि ज्यान गुम्ने हो कि भनेर भयभीत छन्। गजब छ मानिसहरूको स्वभाव र सोच। आज 7 घन्टा भोकै बस्नु रहेछ परीक्षणपूर्व। शान्ताका ओठहरू कलेटी परिरहेछन्। भोकै बसिरहेकी पत्नीका सामु ब्रेकफास्ट गर्न उचित सम्झेन उत्तमदाले। जसो तसो 1 बजे दिनको पुनः स्याम्पल कलेक्सन कक्षमा शान्ता गइन्। आजै अल्ट्रासोनो गर्नु थियो, पानी पिउने तर पिसाब फेर्न नहुने। स्याम्पल कलेक्सन गरेपछि शान्ताले पानी पिइन्। उनी भोकले लखतरान थिइन्, तर अल्ट्रासोनो नगरी खान नहुने। उनी थचक्क कुर्सीमा बसिन्। उनको अनुहार भोक र थकाइले मलिन र करुणापूर्ण थियो। उत्तमदाले भन्यो, तिमी आफैले रोजेको कष्टकर यात्रा हो, त्यसलाई शान्त र कठोरतापूर्वक पूरा गर्नुपर्छ। मेरो छोराछोरीको वा आफ्नै भविष्यबारे केही सोच्नु पर्दैन तिमीले, म रहेसम्म मेरो जिम्मेदारी हुन्छ। पछि फूल जस्ता कोमल मनका सन्तान हुन्, उनीहरू परिश्रमी छन्, उनीहरूले नै जिम्मेदारी सम्हाल्नेछन्। तिमी निश्चिन्त निर्भय अहिलेको पीडा सहँदै जाऊ। यसो भन्दै गर्दा उत्तमदाका आँखा आँसुले भरिँदै थिए, मन भारी हुँदै गयो। उसले यसअघि केही पनि भन्न सकेन। शान्त मौन थिइन्, क्लान्त अनुहार, शिथिल उनको शरीर कुर्सीमा परलक्क भयो। सायद उनलाई निद्रा लागेको हुनुपर्छ। नभन्दै उनी कुर्सीमा निदाइन्। यसै पनि अरू 2 घन्टापछि मात्र पालो आउँछ अल्ट्रासोनोको। 2 घन्टा शान्ता यसरी नै कुर्सीमा निदाइरहन्। पालो आएर परीक्षण भयो। परीक्षणका धेरै क्रमहरू सकिँदै थिए। 2 महत्त्वपूर्ण परीक्षण थिए, एमआरआई र लिभरको क्रस म्याच गर्ने बायोप्सी। एमआरआईका लागि करिब 12 घन्टा भोकै बस्नुपर्ने रहेछ। आज एमआरआईको समय थियो, राति 12 बजे। दिनरात परीक्षणका लागि भनिँदैन, आधा रातमा भए पनि पालो पर्खनै पर्ने हुन्छ र आवश्यक निर्देशनहरू पालना नगरी हुँदैन। बिहानै छवि कुमारको प्रस्ताव आयो, आज दिनभरि कुनै काम छैन, प्रसिद्ध ऐतिहासिक स्थल ताजमहल हेर्न जाउँ। सबै सहमत भए, शान्त पनि प्रसन्न भइन्। घुम्ने रहरले केही भए पनि चञ्चल मनलाई शान्त पार्छ। गुडगाउँबाट करिब 250 किलोमिटर टाढा आग्रामा रहेको त्यो ऐतिहासिक स्मारक राजाले आफ्नै रानीको स्मृतिमा बनाएको प्रेम महल हो। बिदाको दिन त्यहाँ मानव सागर नै उर्लन्छ। ड्राइभर दीपक स्पिडमा गाडी कुदाउँदै ताजमहल निर्माणको किम्वदन्ती र पुरातात्विक महत्त्वबारे जानकारी दिँदै थिए। करिब 4 घन्टाको अनवरत यात्रा हुँदै थियो। शान्ता भोक तिर्खा र थकाइले आहत हुँदै थिइन्। उनी मनको तरङ्गमा आफूलाई अल्मल्याउने प्रयास गरे चाहिँ लाग्थिन्। उनले हरिद्वार मथुरा नआएको थाहै पाएनन्। केही दिन पहिले घुमेको कुतुमिनार र अक्षरधामको यात्राको अनुभव उनको मनमा खेल्दै थियो। उनी एक्लै मुसुक्का हाँसिन्। उनका सानो बुबा छवि कुमार त्यस दिन निकै प्रसन्न मुद्रामा थिए। शान्ता, निशान्त र छवि कुमार कुतुमिनारको यात्रामा ट्रेनमा बसेपछि उनीहरूसँगै एक सभ्य र शिष्ट परिवार छेउमा बस्न पुग्यो। एक सुन्दर महिला परिवारका साथ भ्रमणमा थिइन्। त्यस परिवारसँग छवि कुमारले आफ्नो परिचय दिँदै भने, यिनी शान्ता मेरी छोरी हुन्, यिनी एउटा महान काम गर्न आएकी छिन्, यिनी आफ्नो शरीरको भित्री अङ्ग कलेजो दान गर्न आएकी छिन्, कलेजो दानबाट उनका मामाले पुनर्जीवन प्राप्त गर्नेछन्। ती सुन्दर महिला र उनका सहयात्री सदस्यहरू यस्तो जानकारीबाट अत्यन्त भावुक र स्तब्ध भए। उनीहरूले भने, तपाईँ महान देवी हुनुहुन्छ, हामी प्रणाम गर्छौँ तपाईँलाई। शान्ता त्यस बेला गमक्क भए। प्रशंसाको भोक नहुने मानिस कमै हुन्छन्। शान्तामा त्यो भोक हुनु सामान्य हो। साथमै रहेका निशान्तलाई छवि कुमारले अर्को काम दिए। निशान्त, उहाँहरूसँग एउटा फोटो खिच्द यात्राको सम्झनाका लागि। छवि कुमार त्यस परिवारसँग भन्दा पनि ती सुन्दर महिलासँग तस्विर खिच्न आतुर देखिन्थे। शान्ताले अनुभव गरिन्, मेरो कामको वर्णन त बुढा मान्छेको ती महिलासँग नजिक हुने दाउ पो रहेछ। हाम्रा सानुबुबा बुढो भएर पनि रसिक हुनुहुन्छ। निशान्तले त्यस पराया परिवारसँग आफ्ना पिताजीको तस्विर खिचिदियो। निशान्त के सोच्दै थियो कुन्नी? शान्ता भने, आफ्ना रसिक सानुबाको यस चलाकीबाट खुब रमाइरहेकी थिए। आज ताजमहलको यात्रामा त्यस्तै केही हुने हो कि? शान्ताको अहिलेको हाँसो केही छिन पहिलेको त्यही स्मृतिसँग जोडिएर वर्तमानको सन्दर्भमा अल्झिँदै आएको थियो। ताजमहल संसारका 7 आश्चर्यभित्र पर्ने प्रमुख एक मानिन्छ। आफ्नी महारानी मुमताजको स्मृतिमा महाराज शाहजहाँले निर्माण गर्न लगाएको यो महल हेर्न लाखौँ यात्रीहरू पुग्ने गर्छन्। डाक्टर प्रसादको टोली ताजमहलको मूल ढोकामा नै पुग्यो। आइतबारको भिड ड्राइभर दीपकले भने जस्तै रहेछ। पाइलो टेक्ने ठाउँ थिएन, हजारौँ मानिसहरू टिकट लिन पङ्क्तिबद्ध थिए। भारतीयलाई र बाँकी विश्वकालाई फरक दर रहेछ। डाक्टर माल्टा विदेशी शुल्कमा परिन् र शान्ता भारतीयमा। शान्ताको अनुहारमा कुनै विदेशीपन छैन। टिकट दिनेले उनलाई नेपाली भनेर चिनेनन्। नेपाली र भारतीयहरू मात्र होइन, कतिपय सन्दर्भमा पाकिस्तानी, बङ्गलादेशी वा यस भेगका मानिसहरूले आफ्नो बोली नसुनाएसम्म कसैले पनि भेउ पाउन सक्दैन उसको राष्ट्रियता कुन हो भनेर। मङ्गोलियनहरूको अनुहार मिल्ने देशमा पनि यही हुने गर्छ। त्यसैको फाइदा भएछ शान्तालाई। उनीहरूभित्र पसे तर छिचोरिन सक्नुको भिडका कारण बाँकी सदस्यहरू बाहिरै बसे, बजार घुमे। त्यत्रो ऐतिहासिक ठाउँहरूको चारैतिरका बाटाहरू छिमलमुत्रबाट कति दुर्गन्धित, लाममा उभिनेहरू सडकै छेउमा सु गरिरहेको दृश्य र दुर्गन्ध फैलिरहेको वातावरणले विकसित भारतको अर्को रूपलाई देखाइरहेको छ। चान्ता नाक थुन्दै भित्र बसिन्। प्रेम महलको पवित्रता र आकर्षणले दुर्गन्धलाई पचाउनु बाहेक अरू कुनै विकल्प अनुभव गर्ने अवस्था थिएन। छोटा दिनहरू छन्। साँझ झमक्क भयो, सबै जम्मा भए। आज किन हो, डाक्टर प्रसाद तनावग्रस्त देखिन्थे। उनी आफै सिनियर सर्जन हुन्। सुगर र प्रेसरसँगै लिभर क्यान्सरबाट पीडित छन् उनी। त्यही पीडाले सताइरहेको हुनुपर्छ अथवा औषधिका लागि उठाएको पैसा यसरी घुमघाममा खर्च हुन लागेकोमा उनमा चिन्ता थपिएको हुनुपर्छ। ताजमहलको बजारमा क्युरियो पसलदेखि सबै खाले दुकानहरू छन्। क्युरियो सामान बोकेर आउनेहरू ग्राहकका पछि जुका झैँ टाँसिँदा रहेछन्। बाबुजी आफकी प्रेमिका बिबीकै लिए ताजमहलका निशान देखिए। सिर्फ 100 रुपियाँ, डाक्टर प्रसादका सामान्य एउटा किशोर आफ्नो हातको सामान देखाउँदै आग्रह गर्छ। उत्तमदा, छवि कुमार सबैजना क्युरियो सामान विक्रेताबाट जोगिने प्रयास गर्दै थिए। डाक्टर प्रसाद फेला परे। उत्तमदा र छवि कुमार डाक्टर प्रसाद र डाक्टर माल्टा समेतको प्रतिक्रिया हेर्दै थिए। डाक्टर प्रसादले भने, नै चाहिए, जाओ, परेशान मत गरो। त्यस दिन डाक्टर प्रसाद ढाका टोपीमा चिटिक्क थिए। 13 थुममा बनेको त्यो टोपी उनको ठूलो टाउकामा साँच्चै सुन्दर देखिन्थ्यो। टोपी नेपालीहरूको परिचय गराउन एक दृश्य र परिचित माध्यम हुन पुगेको छ। गोरा वा काला जुनसुकै रङ भएका मानिसहरूको अनुहारमा टोपी चिटिक्क सुहाएकै हुन्छ। डाक्टर प्रसादमा टोपी लगाएपछि एक अनौठो आकर्षण थपिन्छ। त्यस क्युरियो किशोरले अनेक प्रयास गर्दा पनि डाक्टर प्रसाद ताजमहलका निशान किन्न तयार भएनन्। अन्तिममा हार खाएपछि त्यस किशोरले केही अश्लील शब्दहरू प्रयोग गर्दै भन्यो, ए नेपाली लोग बहुत लोभी होते। डाक्टर प्रसादलाई किशोरको अश्लील शब्द र आरोपबाट खपिन सक्नु रिस उठेछ। यसै पनि उनी आज गम्भीर तनावमा थिए। उनले त्यस किशोरको गर्दन च्याप्प समातेर घोक्राउँदै उनी भकाभक पिट्न थाले। नजिकै रहेको प्रहरी मौन थियो। सायद यस्ता अनेक घटनाहरू उसका लागि दैनिकी भइरहेका हुन सक्छन्, तर विदेशी भूमिमा उपचारको सन्दर्भमा आएका यात्रीहरूका लागि यो सामान्य घटना पनि असामान्य हुन सक्थ्यो। यही त्रासले छवि कुमार र उत्तमदाली तत्काल डाक्टर प्रसादलाई रोक्न पुगे। एकैछिनमा चारैतिर छरिएर रहेका क्युरियो किशोरहरू गोलबद्ध देखिए। उत्तमदाले भन्यो, हामी तुरन्त हिँड्नुपर्छ, तिनीहरूको नियत ठिक देखिँदैन। फोन सम्पर्क गरेपछि ड्राइभर दीपक गाडी लिएर हाजिर भएर गुडगाउँ यात्रा आरम्भ भयो। दिनभरको भोक र थकाइ असहनीय थियो। शान्ता गाडीमा चढ्नासाथ भुसुक निदाएन। अन्धकारले सबैलाई छोपिसकेको थियो। सबै मौन थिए। डाक्टर प्रसादको पारो आज अनपेक्षित चढेको देखियो। यो अनपेक्षित आक्रामक जोस आफ्नो राष्ट्रिय अपमान विरुद्ध र जातीय अहममाथि भएको आक्रमणवाद विरुद्धको प्रतिकार हुन सक्छ, जुन स्वाभाविक थियो। बाटाभरि सबै मौन थिए। छवि कुमारको द्वारका दर्शनको इच्छा पूरा भए पनि अन्यत्र घुम्ने रुचि, रात भोक थकाइ र डाक्टर प्रसादको त्यस अकस्मातको प्रतिक्रियाका कारण अन्त्य भइसकेको थियो। रातको 10 बजे मेजबानभित्र डाक्टर प्रसादको टोली पुग्यो। बिहानदेखि भोकै बसेकी शान्ताको अहिले राति नै एमआरआई गर्नु छ। उनी भोक थकाइ र तनावका कारण अर्धमृत जस्ती हुन पुगेकी छिन्। तर के गर्नु, जीवनदान एक कठोर तपस्या र अविच्छिन्न साधनाबाट मात्रै सम्भव हुँदैछ। यस्तो कारुणिक क्षणमा पनि पत्थर जस्तै मन बनाउनु पर्दो रहेछ। उत्तमदा यतिखेर आफ्नै नियतिको व्यूहभित्र अल्झिरहेको अभिमन्यु जस्तो आफूलाई ठानिरहेको छ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। अरू सबै भोजनतिर लागे। उत्तमदा शान्तालाई लिएर मैदानतर्फ लम्कियो। चिसोले हातखुट्टा स्पन्दनहीन जस्ता भए। चिसो सिरोटोली टाउकाभित्रको गिदी समेतलाई जमाउने गरी प्रहार गर्न लाग्यो। स्वेटर ओढ्ने र टाउकाको उनी टोपीले पनि पुगिरहेको थिएन। जाडाले शान्ताका ओठ बज्न लागे। उत्तमदा आफू पनि चिसाको आक्रमण सहँदै थियो। बाटाका भुस्या कुकुरहरू समेत बसेकै ठाउँबाट भोक्न लागे। घनघोर चिसाका कारण ती सबैमा उठेर कराउने सामर्थ्य पुगेको देखिँदैन। उनीहरूको असमर्थताको फाइदा लिँदै उत्तमदा र शान्ता निश्चिन्त सडक पार गर्न पाए। सडक चिसाले हुनुपर्छ, सुनसान थियो। एक्का दुक्का गाडी मात्र त्यस फराक सडकमा कुद्दै थिए। अस्पतालको मूल ढोका नाग्न साथ सर्लक्क जीवन फर्किए जस्तो भयो। तातोले जिउमा स्पर्श गर्दाको आनन्द अवर्णनीय हुन्छ। केही छिन अघिको चिसाका कारण थकाइ भागे जस्तो गरे पनि भोकको प्रताडना छँदै थियो। आज त करिब 16 घन्टा शान्ता भोकै थिइन्। उनका खुट्टा फतक्क गले। शान्ताले भनिन्, एकछिन यतै बसौ न। उनको त्यो शिथिल शरीरलाई थोरै भए पनि भरोसा दिँदै उत्तमदाले प्रतीक्षालयको कुर्सीमा उनलाई केही छिन अडेस लगाएर राख्यो। यसबेला 12 बज्ने लागेको थियो रातको। उसले एमआरआईका लागि डाक्टरले दिएको प्रेस्क्रिप्सन र शुल्क रसिद क्यूमा राखिदियो। दुईजनापछि शान्ताको पाला हुने रहेछ, अर्थात् अरू 1 घन्टा पालो पर्खँदा शान्ता भोक र थकाइले थप मर्माहत हुनुपर्नेछ। तर चाँडै पालो आएछ। सिस्टरले अत्यन्त विनम्रतापूर्वक नाउँ बोलाइन्, शान्ताजी आइए। शान्ताको उनी टोपी, ओढ्ने स्वेटर, चुरा, घडी, सानो औठी फुकालिदिने सिस्टरले र पोको थमाइन उत्तमदालाई। तीनजना डाक्टरहरू कम्प्युटर स्क्रिनमा बसे, दुईजना एमआरआई कक्षमा। उत्तमदा प्रतीक्षा कक्षमा चुपचाप नियतिको आदेशलाई पालना गर्दै अर्को आदेशको प्रतीक्षा गर्दै थियो। डाक्टर प्रसाद र छवि कुमार पनि अस्पताल आइपुगे। उनीहरूमा स्वाभाविक चिन्ता थियो। आधा घन्टाको प्रतीक्षा दुविधामै बित्यो। कम्प्युटरमा बसिरहेका डाक्टरहरू हार मानिस्ता देखिन्थे। एकजना उठेर उत्तमदातर्फ सम्बोधित गर्दै भने, शान्ताका श्रीमान एमआरआई कक्षमा जानुपर्ने भयो। पेसेन्ट अत्याधिक नर्भस भएकी छन् र एमआरआई हुन सकिरहेको छैन। रेडिएसन अत्याधिक हुने त्यस कक्षमा पस्नासाथ उत्तमदाको शरीर पसिनाले नितृक्क भयो। मेसिनबाट बिस्तारै शान्ताको शरीर बाहिर आउँदै थियो। त्यस कालीलाग्दो दृश्यबाट उत्तमदाको शिरदेखि पैतालासम्म कम्पन छुट्यो। उनी हर्दमूर्दित समान थिइन्। त्यो विशाल काय मेसिन कुनै काला गहरको कथालाई सम्झाउन पर्याप्त थियो, जुन गहरमा छिरेपछि सामान्य मानिसको समेत होस गुम्ने हुँदो रहेछ। एक्कासी त्यस्तो तातो र अन्धकारपूर्ण लाग्ने मेसिनको दबाव र 15 सेकेन्डभन्दा बढी सास रोक्दै छाड्दै गर्नुपर्ने अवस्थाले भोक तिर्खा र थकाइबाट पीडित शान्ता विचलित हुन पुगेछन्। डाक्टरको आदेश अनुसारको श्वास प्रश्वास क्रिया पूरा गर्न उनी असमर्थ थिइन्। उनी बिस्तारै अर्धविवश भइन्। कफन लाग्ने मेसिनबाट ओह्राल्दा शान्ताको शरीर दन्दन्ती बलेको आगोबाट निकाले जस्तै थियो। उत्तमदा यतिखेर रामायण कि सीताले दिनुपरेको अग्नि परीक्षाको कथा सम्झिँदै रुन लाग्यो। सायद त्यस युगको त्यो अग्नि परीक्षाको घटना अहिले यत्तिकै परीक्षणमा रूपान्तरित भएको हुनुपर्छ। शान्तालाई त्यस कफन मेसिनबाट निकालेपछि पनि धेरै बेरसम्म उत्तमदाले मन थाम्न सकेन। पत्नीको अर्धचेष्ट शरीरलाई दुवै हातले सहारा दिँदै उनी निकै बेर रोइरह्यो। शान्ताको होस क्रमशः ठिक हुँदै आयो। होसमा आउन लागेपछि उनी डाको छोडेर रुन लागिन्, म अब कुनै परीक्षामा बस्न सक्दिनँ, मलाई घर लैजानुहोस्। मेरी सानी छोरी र ठुलो छोरा मलाई हरेक दिन पर्खिरहेका छन्। उनीहरू मेरो बाटो हेर्दै रुँदैछन्। भोक र थकाइले कुर्लुक्क परेकी साने र कलेजबाट भोकले क्वालिटी परेर फर्किएका अनु, मेरो छोराछोरी घरको बारदलीमा बसेर हामीलाई बोलाइरहेका छन्। म यहाँ किन यस्तो कष्ट गरौँ? केका लागि म यस्तो यातना भोग्दैछु? भयो म घर फर्किन्छु। शान्ता मनभित्र निकै दिनदेखि गुम्सिएको मनको गाँठो फुकाउँदै महासमुद्रको तीव्र वेगमा आएको ज्वारबाट जस्तै आवेगमा भन्दै थिइन्। परीक्षणको अन्तिम घडीमा उभिएको अवस्था छ। शान्ता अशान्त भइन् र भित्रैदेखि उनको रोदन फुटिरहेछ। उपस्थित नर्स र डाक्टर समेत शान्ताको यस करुणापूर्ण क्रन्दनबाट विवल देखिन्थे। नर्स त धुरु धुरु रुन लागिन्, डाक्टरहरू पनि किङ्कर्तव्य लाग्थे। यद्यपि तिनीहरू शान्ताका शब्दसँग परिचित थिएनन्, तर उनको हाउभाव र रोदनले आहत हुँदै थिए। उत्तमदासँग सम्बोधित हुँदै डाक्टर अश्विनीले भने, आज एमआरआई भएन भने ट्रान्सप्लान्ट असम्भव हुन्छ, तर उहाँ एमआरआईमा सफल हुनै पर्छ, अन्यथा उहाँ डोनर हुन सक्नुहुन्न। यस अवस्थामा अस्पतालले कुनै पनि घातक रिस्क लिँदैन।
जन्म जन्म को जन भूले अब के
बाहिर कम्प्युटरमा बसेको डाक्टरले पनि डाक्टर प्रसाद र सबिकुमारलाई यही जानकारी दिएछन्। डाक्टर प्रसाद र सबिकुमार दुवैका नौ नाडी गले। मेरो दुवैजना हतप्रभ कुर्सीमा थचक्क बसे। दुवैजना बोल्न सकिरहेका थिएनन्। शान्ता यो परीक्षणमा असफल हुनुको सिधा परिणाम थियो डाक्टर प्रसादको भौतिक अवसान। एक हप्ताभित्र ट्रान्सप्लान्ट नभए डाक्टर प्रसादको क्यान्सरले कलेजाको सीमा पार गरी शरीरका अरू भागमा फैलिने निश्चित छ। कलेजाबाट क्यान्सर फैलिनु भनेको मृत्युवरण नै हो। डाक्टर प्रसाद आफ्नै सामान्य आउन लागेको मृत्युको भयानक तस्विर अनुभव गर्न लागे। सबिकुमार डाक्टर प्रसादको मनोदशासँगै आजसम्मका प्रयासहरूको विफलता र आसन्न हृदयविदारक परिघटनाप्रति व्याकुल हुँदै थिए। उत्तमदा शान्ताको व्यवस्था चरम पीडा र मानसिक तनावको सामूहिक यातना अनुभव गर्दै थियो। एकमनले भनिरहेको थियो, ठिकै हुँदैछ, कम्तीमा शान्ताले आफ्नो पेट चिर्नु त नपर्ने भयो। हठात उत्पन्न यो सोच बिजुली भएर आएर बिलायो पनि। उसको अर्को मनले तत्काल सोच्यो, शिखरको अन्तिम चुचुरामा पुगेर हार मान्नु जति कायरता हुनसक्छ त्यति नै असफलता। शान्ताको पूर्व अठोट पूरा गर्न उनलाई उत्साहित गर्नुपर्छ। डाक्टर प्रसादको अनिष्ट सोच्नु यति बेला जति कायरता हुन्छ त्यति नै विवेकहीनता र पशुताको प्रतिच्छाया हुनेछ। शान्तालाई काँधको भर दिँदै उत्तमदाले त्यस काला गहरबाट बाहिर ल्यायो। डाक्टर प्रसाद र छविकुमार स्तब्ध किङ्कर्तव्य मुगुण र निराश प्रतीक्षारत भेटिए। निराश ध्वनिमा डाक्टर प्रसादले सान्त्वनाका शब्दहरू व्यक्त गर्दै भने, भान्जी जे हुन्छ ठिकै हुन्छ, अब भोलि नै हामी काठमाडौँ फर्कनुपर्छ। तिम्रो सबै परीक्षण सकियो, राम्रो परिणाम आएको छ, मेरो बारे चिन्ता नलिनु। तत्काल कोही डोनर भेटेमा म आउँछु, नत्र भगवान्को लीला हो, एक दिन जानै पर्छ। म बाँकी जीवन भगवान्को उपासनामा बिताउन देवघाट जानेछु। डाक्टर प्रसादले यसो भन्दै गर्दा छविकुमार गहभरि आँसु भरिए। उत्तमदा पनि अशान्त र व्यग्र थियो, उसले पनि आँसु रोक्न सकेन। डाक्टर प्रसादको जीवन र मृत्युका बीचमा पर्खाल भएर उभिएकी शान्ताले मृत्युको पच्चापलाई रोक्न नसक्ने देखिँदै थियो। तैपनि सास रहेसम्म आँस नछाड्नु भन्छन्। उत्तमदाले भन्यो, शान्ता आज लामो र पट्यार लाग्दो यात्राको थकाइबाट शिथिल भएकी होइन। यहाँ आउनासाथ कफन जस्तो मेसिनमा बस्नुपर्दा आत्तिकी हुन सक्छन्। भोलि उनी शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुन सक्छन्। दिनको 2 बजीभित्रको समय लिने प्रयास गरौँ न, किन यति सजिलै हार मान्नु र कुनै निष्कर्षमा पुग्नु अगाडि। उत्तमदाको यो भनाइबाट सबिकुमार उत्साहित भएर थपे, एकपटक अन्तिम प्रयासका लागि डाक्टरहरूसँग किन आग्रह नगर्ने, यो हिसाब सही सम्भावना राख्दै हुनुहुन्छ। डाक्टर प्रसाद पनि सम्भावनाको मधुर बत्ती अनुभव गर्न लागे। कालो रातमा जुनकिरीको पिलपिले उज्यालाले पनि सहारा दिन्छ। डाक्टर प्रसादले एमआरआईका डाक्टर सौजन्यसँग भने, एकपटक प्रयास गरौँ, भोलि 2 बजीभित्रको समय मिल्न सक्छ कि सक्दैन, यदि कुनै उपायले समय मिलाउन पाए एकपटक प्रयास हुन सक्थ्यो। सौजन्यले भोलिको तालिका हेर्दै भने, समय त छैन तर म इमर्जेन्सी केसका रूपमा तालिकामा राखिदिन्छु, आशा गरौँ भोलि डोनरको अवस्था ठिक हुनेछ। डाक्टर सौजन्यले थपे, बिहान भोको पेटमा प्राणायामको अभ्यास गराउनुहोला, केही सहज र सम्भव हुन्छ। आधा रात भइसकेको थियो, चिसोपूर्ण यौवनमा थियो, शान्ता भोकै थिइन्। उत्तमदा पनि बिहान खाएको ब्रेकफास्टले पुरै बिदा लिइसकेको हुनाले भोकले अस्तव्यस्त भइसकेको थियो। मूल ढोकामै ट्याक्सी भेटियो, 100 गेस्ट हाउस पुर्याइदियो। डाक्टर प्रसाद र छविकुमारले त अस्पताल जानुभन्दा पहिले नै भोजन गरिसकेका रहेछन्। उनीहरू केही आशा धेरै निराशाको पोको बोकेर आफ्नो कोठामा पुगे। भान्सामा सुतिसकेका कुलदीप दीपकहरूले दिदीका लागि भोजन सुरक्षित राखेका रहेछन्। तातो पारेर कोठामै ल्याइदिए। शान्ता र उत्तमदाले करिब 20 घन्टापछि भोजन गरे। त्यस रात शान्ता भुसुको निदाइन्। उत्तमदाका आँखामा सन्देह दुविधा र अवसादले कुण्डली मारिरहेका छन्। ऊ छटपटिँदै गरी दाहिने गरी देब्रे कोल्टो फेर्दै रात काट्छ। डाक्टर प्रसाद र डाक्टर माल्टा गुनगुन गरेको आवाज स्पष्ट सुनिन्थ्यो। पल्लो कोठामा बसेका छविकुमार निशान्त पनि गफ गर्दै गरेको आवाज आइरहेको थियो। निशान्त भोलि बिहानै काठमाडौँ फर्कँदैछन्। केही दिन यता छविकुमार निकै गम्भीर छन्। उनले छोरालाई भने, त घर फर्की, म केही दिन हेर्छु, उपचार हुने भएछ भने बस्नु पर्ला। नेपालगञ्जबाट सञ्जित र सबला आउने भएका छन्, भोलि पर्सिसम्ममा आउलान्, मेरो पनि काम केही हुँदैन त्यसपछि। शान्ताको एमआरआई परीक्षण भए पनि अन्तिमको प्यानल डिस्कसन्स र साइकोलोजिकल टेस्ट निकै कठिन हुनसक्छ, सफल हुने लक्षण छैन। त्यसपछि बायोप्सी र क्रस म्याच हुन बाँकी नै छ, एमआरआई हुन नै कठिन छ, तैपनि म पर्खिन्छु, तेरो काम छैन। पिताजीको आज्ञा घरका लागि कतिखेर आउने होला भने पर्खिरहेको निशान्त तुरन्त राजी भयो। निशान्त घर फर्कन व्यस्त थियो, गुडगाउँमा रहेसम्म ऊ निरन्तर भयभीत देखिन्छ। निशान्तका लागि पिताजीको यो आदेश सही समयमा थियो। उसले भन्यो, म जान्छु तर एकपटक शान्ता दिदी र मामासँग समेत बिदा माग्नु उचित हुनेछ। निशान्तमा पिताजीको प्रतिक्रिया आक्रामक हुन्छ कि भन्ने चिन्ता थियो, तर उसको चिन्ता विपरीत अत्यन्त शालीन र भद्र स्वरमा छविकुमारले भने, बिहानै उठेर दिदी बिनाजु र मामा माइजूसँग बिदा माग्नु र बाटो लाग्नु ठिकै भनिस् तैँले, मामा डाक्टर प्रसाद र दिदी शान्ताका लागि आएको हुनाले उनीहरूको अनुमति आवश्यक हुन्छ। डाक्टर प्रसाद र डाक्टर माल्टा यतिविधि परिश्रम गर्दा पनि लक्ष्य पूरा नहुनेमा चिन्तित थिए। त्यतिकैमा डाक्टर माल्टाको फोनको घन्टी बज्यो। रुसबाट आफ्नी छोरी डाक्टर सामियाको फोन रहेछ। डाक्टर माल्टाले फोनमा भनिन्, खोइ भन्न सकिँदैन, आज शान्ताको एमआरआई हुन सकेन, एमआरआई नभए उनी कलेजो दिन योग्य मानिन्नन्, अरू कोही डोनर खोज्ने समय पनि सकिएको छ। डाक्टरहरूले भनेका छन् ब्लड ग्रुप मिल्ने कोही मानिस दुर्घटनामा निधन भएर तुरन्त अस्पताल ल्याएर अपरेसन गर्न सक्यो भने ट्रान्सप्लान्ट सम्भव हुन सक्छ। छोरी सामिया आमासँगको संवादमा निकै चिन्तित भइन्। सामियाले आफ्नो पिताजी डाक्टर प्रसादसँग अश्रुपूर्ण संवाद गरिन्। आफू कष्टका दिनमा आमा बुबाको सेवामा आउन नसकेकोमा खेद प्रकट गरिन्। डाक्टर प्रसादले छोरीलाई सान्त्वना दिँदै भने, जे हुन्छ भगवान्मा विश्वास गर्नुपर्छ। डाक्टर प्रसाद सनातन धर्मप्रति आस्थावान छन्। उनकी पत्नी डाक्टर माल्टा कट्टर क्रिस्चियन हुन्। तर उनीहरूका बीच कहिले पनि धर्मका विषयमा विवाद हुँदैन। दुवैजना एकअर्काको आस्था र विश्वासप्रति सम्मान गर्छन्। असल कर्मका लागि व्यक्त विश्वास, आस्था र व्यवहार फरक फरक हुन सक्छन्। आफ्नो विश्वासप्रति जुन श्रद्धा छ, त्यही श्रद्धा अरूको विश्वासमा समेत हुन्छ भन्ने मान्य र व्यवहार गर्ने कामले नै सद्भाव र प्रेम हुन्छ। आफ्नो विश्वास महान र अरूको विश्वास हीन ठानियो भने द्वन्द, कलह, घृणा, प्रतिशोध, युद्ध र विनाशको मार्ग प्रशस्त हुन्छ। डाक्टर प्रसाद र डाक्टर माल्टाको जीवनचर्या एकअर्काको विश्वासमा चलिरहेको छ। यो पक्ष सुन्दर र उदाहरणीय छ। निशान्त बिहानै दिदीको कोठामा आएर बिदा माग्यो। गहभरि आँसु पार्दै भन्यो, दिदी हामी तपाईँको कारणले गौरवान्वित छौँ। डाक्टर प्रसादका सबै दिदीबहिनीहरूको हामी सन्तानहरूको शिर ठाडो भएको छ। तपाईँका कारण मामाको पुनर्जीवन हुँदैछ। भविष्यमा तपाईँलाई जस्तो दुःख परे पनि हामी सबै छौँ, कुनै चिन्ता लिनु पर्दैन। यति ठुलो परिवार छ, भर्थे गर्नेछ। दिदी मैले घर फर्कनै पर्ने भयो, बुबा र भिनाजु हुनुहुन्छ, नेपालगञ्जबाट सानीमाहरू आउने निश्चित छ। निशान्तले उत्तमदासँग पनि बिदा मागेर फर्कियो। सम्भवतः यस्तै केही भनेर उसले आफ्ना मामा माइजूसँग समेत बिदा लियो। निशान्त झोला बोकेर ढोका बाहिर निस्कँदै थियो र शान्ता आफ्ना लागि सहयोग गर्न आएको भाइ घर फर्कँदै गरेको दृश्यलाई अश्रुपूर्ण आँखाहरूले परसम्म पछ्याउँदै थिइन्। आज बिहान शान्ता निकै स्वस्थ लाग्थिन्। रातभर राम्रो निद्रा परेकाले हुनसक्छ। बिहानै उठेर नुहाइन्, कपडा फेरिन् र अघिल्लो रातको त्यो भयावह यातनालाई स्मृति गृहबाट फाल्दै डाक्टरको सल्लाह अनुरूप प्राणायाम गर्न लागिन्। उनी यसअघि ध्यान शिविरमा बसेकी र फुर्सदका समय प्राणायाम गरिरहेकी हुन्थिन्। तर केही महिना यता गम्भीर अस्वस्थताका कारण त्यो क्रम टुटेको छ। शान्ताले पद्मासन कसिन्, ओम नमः शिवाय। उनी नासिकाको देब्रेबाट सास लिँदै दाहिनेबाट फाल्न लागिन्। अघिल्लो दिनको सफलताले असफलताले अहिलेसम्मको परीक्षणलाई निरर्थक बनाएको मात्र होइन, डाक्टर प्रसादको मृत्युलाई सहज बनाइदिएको थियो। उत्तमदाले शान्तालाई सम्झाउँदै भन्यो, शान्ता आज तिमीले सीताले बसे चाहिँ अग्नि परीक्षामा बस्नु छ, यसका लागि आत्मविश्वास आवश्यक छ। तिम्रो आत्मविश्वासकै सहारामा तिम्रा मामाको जीवन स्पन्दन चलिरहेको छ। तिम्रो सङ्कल्प छरप्रष्ट हुनासाथ डाक्टर प्रसादको जीवन सङ्कुचित भएर सकिनेछ। तिमी विश्वास जगाऊ र आफ्नो सङ्कल्प पूरा गर। तिमीलाई आफ्ना कलेजाका टुक्रा छोरा र छोरीले समेत समर्थन गरेका छन्। उनीहरूका विषयमा सोच्नु आवश्यक छैन। कष्टको, पीडाको र आफ्नो शारीरिक घाउको सामना तिमी एक्लैले गर्नुपर्छ। त्यसमा हामी अनुमान गर्न सक्छौँ, तर अलिकति त्यो कष्टको अंश हामी लिन सक्दैनौँ। तिमीले सहनुपर्ने पक्ष यही नै हो। शान्तामा आत्मविश्वास आश्चर्यजनक भएर फर्केको देखिन्छ। करिब दुई घन्टासम्म उनी श्वास प्रश्वास क्रियामा समर्पित भइन्। उनमा आश्चर्यजनक दृढता देखा पर्यो। डाक्टर प्रसाद, डाक्टर माल्टा र छवि कुमार तल बगैँचामा बसेर केही गफ गर्दै थिए र दुई तला माथिको शान्ताको कोठालाई सङ्केत गर्दै केही भन्दै थिए। झ्यालको सिसाबाट उत्तन्दा उनीहरू भित्रको तनाव स्पष्ट अनुभव गरिरहेको थियो। हुच्छु फाटिसके पनि चिसो यथावत छ। कामको तातो फैलिने क्रममा बिहानका भ्रमण सकेर ती तीन वृद्धहरू बगैँचामा जम्मा भएका हुन सक्छन्। आज उत्तन्दाले पनि चिया कफी पिएन। ब्रेकफास्टप्रति उसको यसै अरुचि छ। शान्ता भोक र तिर्खा र चियाको तलतल बिर्सेर साधनामा व्यस्त छिन्। यस्तो बेला आफूले केही पिउनु उनको साधना भङ्ग गर्नुहुनेछ, यसो गर्नु उत्तमदालाई उचित लागेन। दिनको 12 बज्यो। शान्ता तयार भइन् र भनिन्, एमआरआईका लागि अस्पताल जाउँ। उत्तमदा पहिलेदेखि नै तयार थियो। शान्ताको परीक्षण फाइल उठाएर दुवैजना अस्पताल लागे। काम बिस्तारै तात्दै थियो। नजिकैको गुरुद्वारमा शान्ताले शिर निहुराइन्। उत्तमदाले पनि हात जोड्यो। असहाय गरिब पीडितहरूको अन्तिम सहारा ईश्वर हुने गर्छ। त्यो एउटा ईश्वर आफ्नो विश्वासका आधारमा भिन्न प्रतीकमा पुजिने गर्छ। उसका अनेक परिचय यसरी नै बनिरहेका छन्। शान्ता र उत्तमदा एमआरआई कक्षमा पुगे। फाइल क्यूमा राखेर प्रतीक्षा कुर्सीमा बसे। केही छिनमा नै पालो आयो। शान्ताको अनुहारमा कुनै थकान थिएन। अघिल्लो दिनसम्मको तनाव उनमा कुनै कतै देखिएन। शान्ता शान्त थिइन् र प्रसन्न देखिन्थिन्। शान्ताजी प्लिज आइए, भद्र स्वरमा सिस्टरले बोलाइन्। उत्तमदाले भन्यो, अल द बेस्ट। मेरो 20 मिनटपछि शान्ता उस्तै प्रसन्न मुद्रामा बाहिर निस्किन्। अघिल्लो दिनको जस्तो थकान र पीडाबोध अनुहारमा कतै पनि थिएन। कञ्चन र विश्वासपूर्ण शान्ताको अनुहार आफैमा सफलताको भाषा बोलिरहेको थियो। डाक्टरले तुरन्त बाहिर आएर भने, उत्तमदा बधाई छ, आज एमआरआई परीक्षणमा शान्ताजी सफल हुनुभयो। सफलताको एउटा कठिन श्रेणी पार गरी शान्ता र उत्तमदा बाहिर निस्कँदै गर्दा डाक्टर प्रसाद छविकुमार र डाक्टर माल्टा समेत उत्कण्ठावश परिणाम थाहा पाउन अस्पताल आउँदै रहेछन्। सफलताको खबरले सबै प्रसन्न भए। अस्पतालकै क्यान्टिनमा भोजन लिने सल्लाह भएर एक प्रकारले जीवन सम्भावनाको दिपदिपी प्रकाश अनुभव गर्दै सबैले भोजन गरे। परीक्षणका तीनवटा खुड्किला अझै छन्। अन्तिम खुड्किलोप्रति डाक्टर प्रसाद त्यति आश्वस्त छैनन्। कलेजाको बायोप्सी गरी क्रस म्याचको परीक्षण उत्तीर्ण हुनै पर्नेछ। शान्ताले लामो समयदेखि औषधि सेवन गरिरहेको हुनाले लिभर क्रस म्याच हुनेमा उनमा सन्देह विद्यमान थियो। उत्तमदासँग बारम्बार उनी यस्तै निराशापूर्ण कुरा गरिरहन्थे। उत्तमदालाई कुनै समय झोक चल्थ्यो डाक्टर प्रसादका कुराले। शान्ताले यत्रो कष्ट गरिरहेकी छिन्, त्यतातिर कुनै सहानुभूति छैन, आफ्नै मात्र चिन्ता डाक्टर प्रसाद गरिरहेका हुन्छन्। के शान्ता उनका लागि बदुवा मजदुर हुन् र उनले जे भने त्यो पुरा गर्नै पर्ने? शान्ताले बदुवा मजदुर समेतले अधिकारको महासमुद्रमा प्रवेश पाइसकेको अवस्था छ, तर तीन थरी मान्छेका कुरासँग नरिसाउनु भनिन्छ। उत्तमदा स्मरण गर्छ, बिरामी, जुवामा पराजित र मातेको मान्छेको कुरासँग रिसाउनु मूर्खता हुनेछ। डाक्टर प्रसाद बिमार थिए र उनका कुराप्रति गम्भीर हुनु उपयुक्त हुँदैन। आज दिउँसो शान्ताको मनोवैज्ञानिक परीक्षण भयो। मनोचिकित्सकहरूले उनीसँग अनेक प्रश्नहरू गरे, तर उनले आश्चर्यजनक रूपले आफूलाई प्रस्तुत गरिन्। उत्तम त आफै आश्चर्य मानिरहेको थियो। मनोवैज्ञानिक परीक्षण सक्नासाथ प्यानल डिस्कसन्स राखिएको रहेछ। डाक्टर प्रसाद, डाक्टर माल्टा, छवि कुमार, उत्तमदा र शान्ता लिभर ट्रान्सप्लान्ट विभागको सभाकक्षमा पुगे। अस्पतालको संयोजक, लिभर ट्रान्सप्लान्ट विभागको प्रमुख, मनोविश्लेषक, कानुनका विशेषज्ञ र सरकारी प्रतिनिधि त्यहाँ थिए। डाक्टर प्रसादसँग मुखातिप हुँदै एकजनाले सोधे, तपाईँको उमेर कति भयो? डाक्टर प्रसादले भने, म 66 पाएँ। यो उमेरमा किन कलेज जस्तो संवेदनशील अङ्गको ट्रान्सप्लान्ट गर्न चाहँदै हुनुहुन्छ? अर्को प्रश्न थियो, बाँच्ने डर जसमा पनि हुन्छ, म स्वयं एउटा चिकित्सक हुँ, सम्भव भएसम्म उपचार गर्ने प्रयास गर्नु मेरो कर्तव्य हो। डाक्टर प्रसादले थपे, बाँच्न रहर हुने त्यो पनि आफै चिकित्सक भएर? रोग यति फैलिँदासम्म किन शरीरको परीक्षण गर्नु भएन? तपाईँ आफ्नो शरीरप्रति सजग नहुनुको कारण के हो? डाक्टर प्रसाद आफ्नो लापरवाहीप्रति दुखित हुनुभएको अरू शब्द व्यक्त गर्ने अवस्थामा थिएनन्। अपरेसनका लागि ठूलो रकम खर्च हुन्छ, त्यसका लागि तिमी समर्थ छौ? प्रश्नहरू थपिँदै गए। डाक्टर प्रसादले भने, मेरा नातेदारहरू, पारिवारिक सदस्यहरू, शुभेच्छकहरू, मैले पढाएका विद्यार्थीहरू, पहिले मैले काम गरेको र अहिले कार्यरत अस्पतालका डाक्टर परिचारिकाहरू र कर्मचारी सहित व्यवस्थापनले समेत आर्थिक सहयोग गरेका छन्। आर्थिक समस्या हुँदैन भन्ने म विश्वस्त छु। तिम्रा श्रीमती, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, भतिजा, भतिजी जस्ता नातेदार होला नि, छैनन्? कसैले प्रश्न सोध्यो। छन्, डाक्टर प्रसादको संक्षिप्त उत्तर थियो। छन् भने तिमी दिदीको छोरी भान्जीसँग किन कलेज लिँदैछौ? अरू तिम्रो आफन्तहरू किन आएनन्? यो प्रश्न उनका मनमा तीर झैँ बिझ्न पुग्यो। उत्तमदा यो प्रश्न सुनेर तीव्र आहत भयो। शान्त तर अत्यन्त अन्य मनस्क हुँदै डाक्टर प्रसादले भने, मेरा आफन्तहरू कोही बिमार छन्, कोही उमेर ढल्केका छन्, मेरी छोरी छन् र उनको ग्रुप मिल्दैन, अरू कोही इच्छुक नातेदारको ग्रुप मिलेन र कोही डराए। मेरी भान्जीले निस्वार्थ साहस गरिन् र म जीवनको आशामा यहाँसम्म आइपुगेको छु। उत्तमदा डाक्टर प्रसादको यो उत्तरसँगै अघिल्लो रातिको एउटा प्रसङ्ग सम्झिँदै थियो। उत्तमदाले पनि प्रकारान्तरले यही प्रश्न गरेको थियो डाक्टर प्रसादसँग, जीवन मरणको दोसाधमा पुगेको यस समयमा तपाईँले धेरै गुण लगाएकाहरू, तपाईँका सर्वप्रिय जस्तो दावी गर्नेहरू र आफ्नै वंशका अंशियारहरू किन तपाईँको निरपेक्ष जस्ता देखिन्छन्? यतिखेर तपाईँ दुई कुटुम्ब परिवारको सहारा मात्रमा परदेशमा उपचार क्रममा उभिरहनु परेको छ। यसको कारण के हो? कि आत्मकेन्द्रित स्वार्थीहरूको पिण्ड मात्र मानिसहरू हुन् त, बहुधा मानिसहरू, कि अरू कारण र तत्त्व हुनसक्छ? त्यति बेला डाक्टर प्रसादले अत्यन्त आहत मनले भने, मेरा त्यस्ता कोही आफन्तहरू कलेजो दिन आएका भए पनि म मर्न तयार हुन्छु, तर तिनीहरूसँग जीवन पैँचो लिएर बाँच्दिनँ। भान्जीको निस्वार्थ अग्रसरताले नै म जीवन बत्ती बाल्न खोजिरहेको छु। यसो भनिरहँदा डाक्टर प्रसाद निकै भावुक भएका थिए। अहिले पनि त्यही प्रश्नको उत्तर दिनु परिरहेछ उनले। छलफलमा सहयोगी सदस्यहरू शान्ततिर आकर्षित भए। शान्ता मोहन मामासँगको प्रश्नोत्तरमा पूर्ण डुबिरहेकी थिइन्। त्यस समय उनको मनमा कुनै भावना छ भन्ने केही लाग्दैन थियो। भावना शून्य हुने थिइन्, उनको मुहारमा झल्किन्थ्यो। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shruti@unn.com.np। हवस् त, अर्को साता शान्ताको 6 श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्रि।